نحمده ونصلي ونسلم على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا ادخلوا في السلم كافه ولا تتبعوا خطوات الشيطان انه لكم عدو مبين صدق الله العظيم اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. گزشتہ نشست میں ہم نے آپ حضرات کو یہ بتایا تھا کہ دین اسلام ہی اللہ تبارک و تعالی کا پسندیدہ دین ہے. اسی عنوان کے تحت ہم نے آپ سے گفتگو کی تھی اور اس میں یہ بھی بتایا تھا کہ کسی دین کے اتھینٹک ہونے کے لیے تین چیزیں ضروری ہیں. ان تمام کی تفصیلات کا اس وقت نہیں ہے, وہ یقیناً وہ چیزیں آپ کے ذہن میں ہوں گی. اس کی مذہبی کتاب کا درست ہونا, اس نبی کے احادیث و اقوال کا درست ہونا اور ان کی سیرت کا محفوظ ہونا. الحمدللہ یہ تینوں چیزیں دین اسلام میں موجود ہیں. اور وقت کی کمی کے باعث ہم نے اس کو وہیں پر موقوف کر دیا تھا. آج اسی موضوع پر, یعنی دین اسلام اللہ کا پسندیدہ دین ہے, یہ اس کا اگلا حصہ آج. قرآن مجید فرقان حمید کی جس آیت مبارکہ کی تلاوت سے میں نے اپنے آپ کو مشرف کیا, ارشاد ربانی ہوا یا ایھا الذین آمنوا ادخلوا فی السلم کافا, اے ایمان والوں اسلام میں پورے طور پر داخل ہو جاؤ. ولا تتبعوا خطوات الشیطان, اور شیطان کے نقش قدم پر نہ چلو. انہ لکم عدو مبین, بے شک وہ تمہارا کھلا دشمن. قرآن ہم سے یہ مطالبہ کر رہا ہے کہ جب ہم دین اسلام میں داخل ہو چکے ہیں, اس سچے مذہب کے پیروکار ہیں, تو اب ہم پر یہ لازم ہے کہ پوری طرح اس دین کی تعلیمات پر عمل کریں. اس میں داخل ہونے کے بعد پھر کسی اور دین کی طرف دیکھنا, کسی اور مذہب کی طرف رجوع کرنا یہ مناسب نہیں. اس آیت مبارکہ کا شان نزول یہ ہے کہ یہودیوں کے ایک بہت بڑے عالم حضرت عبداللہ بن سلام رضی اللہ تعالی عنہ, انہوں نے اسلام قبول کر لیا. اور اسلام قبول کرنے کے بعد ایک مرتبہ صحابہ اکرام رضوان اللہ تعالی علیہم اجمعین نے اونٹ ذبح کیا اور اس کا گوشت پکایا, تو ان کو دعوت دی کہ آئیے آپ بھی ہمارے ساتھ گوشت کھا لیں, جس طرح کہ عام طور پہ دوست بیٹھتے ہیں ایک دوسرے کو دعوت دیتے ہیں. انہوں نے اس اونٹ کے گوشت کھانے سے اعراض کیا, یعنی کوشش کی کہ میں نہ کھاؤں. کیوں؟ ان کا نظریہ یہ تھا کہ حضرت موسیٰ علیہ السلام کی شریعت میں اونٹ کا گوشت کھانا یہ حرام تھا, اور نبی کریم علیہ الصلوۃ والسلام کی شریعت میں اونٹ کا گوشت کھانا کوئی واجب نہیں. یعنی ضروری نہیں کہ آپ کھائیں, آپ پر لازم ایسا نہیں ہے, حلال ہے, آپ کھائیں تو ٹھیک ہے, نہ کھائیں تو کوئی فرض تو نہیں ہے نا کہ ہر آدمی پہ ضروری نہیں اونٹ کا گوشت کھائے. شریعت نے حلال کر دیا, اگر مل جائے تو کھا لیجئے, نہ ملے تو نہ کھائیں, آپ کی مرضی ہے, آپ پر چھوڑ دیا گیا, لیکن حلال ہے. انہوں نے دل میں کیا سوچا, کیونکہ پہلے یہ حضرت موسیٰ علیہ السلام کی شریعت پر تھے, تو ظاہر ہے ان کی شریعت کے یہ بہت بڑے عالم تھے حضرت عبداللہ بن سلام رضی اللہ تعالیٰ عنہ, تو احکامات جانتے تھے کہ حضرت موسیٰ علیہ السلام کی شریعت میں یہ اونٹ کا گوشت کھانا حرام. اب جب انہوں نے اسلام قبول کیا اور شریعت محمدی صلی اللہ علیہ وسلم کو دیکھا, اس کو پڑھا, علم حاصل کیا, تو ان کو پتہ چلا کہ اونٹ کا گوشت حلال ہے لیکن واجب نہیں ہے, کوئی نہ کھائے تو کوئی حرج نہیں. تو جب صحابہ نے ان کو دعوت دی تو انہوں نے کیا سوچا کہ کیونکہ یہاں پر واجب نہیں ہے لہٰذا میں نہ کھاؤں, تاکہ اس شریعت پر بھی عمل ہو جائے, اس شریعت پر بھی عمل ہو جائے. یہ دل میں خیال کیا کہ دونوں شریعتوں پر عمل ہو جائے, کہ اس میں حرام ہے मैं पहले भी नहीं खाता था और इसमें हलाल है लेकिन वाजिब नहीं, जरूरी नहीं, तो मैं ना खाऊं, ताकि दोनों शरीयतों पर अमल हो जाए। तब अल्लाह रब्बुल आलमीन ने यह आयत मुबारक नाजिल फरमा दी, या अय्युहल्लज़ीना आमनू दुखिलु फिस्सिल्मि काफ़ा, ए ईमान वालों पूरे तौर पर इस्लाम में दाखिल हो जाओ, जब तुमने गुज़िश्ता शरीयत को छोड़ दिया है अब उसकी तालीमात पर तुम्हें अमल करने की जरूरत नहीं, अब सिर्फ और सिर्फ शरीयत मुहम्मदी सल्लल्लाहु अलैहि वसल्लम। तो इससे हमें क्या सबक मिला कि जब हम मुसलमान हैं, अल्हम्दुलिल्लाह मुसलमान हैं, तो मुसलमान होने के बाद दीगर साबिका शरीयतों की तरफ देखने की जरूरत नहीं, उनकी क्या तालीमात है, उनके क्या इरशादात है, उनकी क्या चीजें हैं, हमें सिर्फ और सिर्फ शरीयत मुहम्मदी सल्लल्लाहु अलैहि वसल्लम को ही पढ़ना है, इसी पर अमल करना है, इसी में जीना है, इसी में मरना। एक दिन हजरत उमर रदी अल्लाह ताला अन्हु, उनका जिक्र मुबारक आ गया और आज का दिन उनकी शहादत का दिन, यकुम मुहर्रमुल हराम सैयदना फारूक आजम रदी अल्लाह ताला अन्हु की शहादत का दिन, सरकार की बारगाह में हाजिर हुए तो उनके पास एक किताब थी, उस किताब को पढ़ने लगे। हुजूर अलैहिस्सलातु वस्सलाम ने पूछा, उमर ये कौन सी किताब है? अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हुजूर मेरे माँ बाप आप पे कुर्बान, ये तौरात है, एक यहूदी ने मुझे दी है कि तुम इसका मुताला करो। अब इन्होंने किताब को देखना शुरू कर दिया और उधर हुजूर अलैहिस्सलातु वस्सलाम के चेहरे अनवर पर जलाल के आसार नमूदार हो, सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु उन्होंने देख लिया, फारूक आजम ने नहीं देखा हुजूर के चेहरे अनवर, सिद्दीक अकबर रदी अल्लाह ताला ने देखा। अब जो देखा कि रहमतुल आलमीन के चेहरे अनवर पर जलाल के आसार आ गए, डर गए, फौरन कहा, या उमर उन्ज़ुर इला वजह रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हुजूर के चेहरे की तरफ देखो। इन्होंने किताब पे से नजर हटा के देखा, एकदम किताब को बंद कर दिया और कहा, मैं अल्लाह और उसके रसूल के गजब से पनाह मांगता हूं। डर गए, कांप गए। सरकार ने फरमाया, उमर तुम कुरान के होते हुए तौरात पढ़ रहे हो, कुरान के होते हुए तौरात पढ़ रहे हो, खुदा की कसम जिस मूसा पर ये तौरात नाजिल हुई है, अगर आज वो मूसा जाहिरी हयात में होते तो मेरी इत्तिबा के सिवा उनके लिए भी कोई चारा नहीं है, मेरे आने के बाद किसी नबी की जरूरत नहीं और कुरान के नाजिल होने के बाद किसी किताब की जरूरत नहीं। फारूक आजम डर गए, मैं अल्लाह और उसके रसूल के गजब से पनाह मांगता हूं। पता ये चला, कुरान सबसे कामिल और अकमल किताब और नबी पाक अलैहिस्सलातु वस्सलाम की सीरत सबसे कामिल और अकमल, जिस शोबे से आप ताल्लुक रखते हैं, हुजूर की सीरत उठा लीजिए, नमूना मौजूद, न यहूदी न ईसाई न दीगर मजाहिब के मानने वाले के दावा कर सकते हैं कि हम जिस नबी का कलमा पढ़ते हैं या हम जिस मजहबी रहनुमा के पैरोकार हैं उसकी सीरत में हर शोबे में रहनुमाई मौजूद है। लेकिन अल्हम्दुलिल्लाह हम मुसलमान बबांगे दोहल ये दावा कर सकते हैं, हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत में हर शोबे में रहनुमाई मौजूद है। एक मजदूर है और वो देखे कि मैं कैसे काम करूं, उसमें भी हुजूर की सीरत में नमूना मौजूद। मस्जिद नबवी की तामीर में खुद भी ईंटें उठाई, साहब अर्ज करते हैं, हुजूर करम फरमाइए, रहम फरमाइए, हम गुलाम मौजूद हैं। फरमाया, नहीं, ईंटें कंधों पर उठाकर लेके जा रहे हैं ताकि कल आने वाला मेरी उम्मत का मजदूर ये काम करने में कोई शर्म महसूस ना करे बल्कि फखर महसूस करे, मेरे नबी ने भी काम किया। सरकार ने बकरियां भी चराई हैं, बकरियां चराने वाला कोई शर्म महसूस ना करे, शहनशाह कौनो मकान ने भी बकरियां चराई। हर शोबे में कोई जर्नैल है, कोई आलिम है, कोई सूफी है, कोई मुफ्ती है, कोई मुहद्दिस है, कोई टीचर है, कोई उस्ताद है, कोई शौहर है, कोई बेटा है, कोई बाप है, जिस शोबे में देखो हुजूर की सीरत में रहनुमाई मौजूद है। कामिल और अकमल तरीन इंसान अगर इस पूरी कायनात में कोई आया तो नबी पाक अलैहिस्सलाम की जाते वाला सिफात। तो हम कितने खुश नसीब हैं कि ऐसे नबी की उम्मत में हैं कि हर शोबे में रहनुमाई मौजूद। तुम पढ़कर तो देखो, तुम सीरत उठाकर तो देखो, अरे चलने फिरने के अंदाज तक मौजूद हैं। खाने पीने के अंदाज मौजूद हैं, मुस्कुराने के अंदाज मौजूद हैं। किसी ने हुजूर की मुस्कुराहटों को ही जमा कर लिया और किताब छाप दी, प्यारे नबी की मुस्कुराहटें। है कोई दुनिया में ऐसा इंसान जिसकी मुस्कुराहटों को जमा किया गया हो, मगर मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की मुस्कुराहटों को भी जमा किया गया। ऐसे ऐसे आशिक मौजूद हैं। जिन जिन मकाम पर सरकार मुस्कुराए वो सारे वाकयात एक जगह जमा कर दिए और एक किताब छाप दी, प्यारे नबी की मुस्कुराहटें। तो पता ये चला कि हम मुसलमान अगर ये तमाम चीजें होने के बाद फिर दूसरी तरफ देखें तो हमसे ज्यादा बदनसीब और कौन है। सारी चीजें तो हमारे पास हैं, तहजीब हमारे पास है, तमद्दुन हमारे पास है, तालीम हमारे पास है, इल्म हमारे पास है, रूहानियत हमारे पास है, तकवा हमारे पास है, परहेजगारी हमारे पास है, दुनिया हमारे पास है, दीन हमारे पास है, सब कुछ हमारे पास है, और फिर दूसरी तरफ अगर देखो तो हमसे ज्यादा बदनसीब और कौन। तो पता ये चला कि मुसलमानों को अपनी किस्मत पर नाज करना चाहिए कि हर चीज हमारे पास मौजूद है। कामिल और अकमल दीन और कामिल और अकमल नबी की सीरत और कामिल और अकमल किताब कुरान मजीद फरकाने हैं, कहीं से किसी तरह की कमी है ही नहीं। ना उस किताब में कमी है, ना जिस नबी पर नाजिल हुई उस नबी में कोई कमी। कुरान हर किस्म के ऐब से पाक है, कुरान हर किस्म के शक से पाक है, कुरान हर किस्म के शकूक व शुबहात से पाक है। तो ये कैसे हो सकता है कि कुरान तो हर किस्म के उयूब और नकाइस से पाक हो और जिस पर नाजिल हो उसकी जात में कोई ऐब हो। माज़ल्ला, जिस तरह कुरान हर किस्म के उयूब और नकाइस से पाक है, इसी तरह जिस नबी पर नाजिल हुआ उसकी जात भी बेऐब है और हर किस्म के उयूब और नकाइस। ये भी बेमिसाल है, वो भी बेमिसाल है, ये भी बेनजीर है, वो भी बेनजीर है, ये भी लाजवाब है, वो भी लाजवाब है, इसलिए कि इन दोनों को तखलीक करने वाला खुदा खुद लाजवाब है। खुदाई में उसका जवाब नहीं तो रिसालत में इनका जवाब नहीं। वो खुदा होने में बेमिसाल है तो मेरा नबी रसूल होने में बेमिसाल है, ना उसकी कोई मिसाल है ना इनकी कोई मिसाल। तो पता ये चला कि दीन इस्लाम सबसे सच्चा और पक्का दीन है, और कुरान क्या मुतालबा करता है, या अय्युहल्लज़ीना आमनु दखिलू फिस्सिल्म काफा, पूरे तौर पर दाखिल हो जाओ। कुरान ने कहा पूरे तौर पर दाखिल हो जाओ, क्यों कहा? इसलिए कहा कि हम पूरे तौर पर दाखिल नहीं हैं। अगर पूरे तौर पर दाखिल होते तो कुरान कभी यह ना कहता। क्यों? आप कहेंगे नहीं, हम तो नमाज पढ़ रहे हैं, हम तो रोजा रख रहे हैं, हम तो हज ज़कात सदक़ात व ख़ैरात सब कर, हम तो दीन इस्लाम पे अमल कर रहे हैं। नहीं, अगर हम सब अपनी जिंदगियों का बल्कि अपने पूरे माशरे का जायजा लें तो हम दूसरों से मुतासिर हैं, हम उनकी तहजीब को अपना रहे हैं, हम उनकी तालीमात को अपना रहे हैं और अपनी तालीमात दीन की तालीमात को पसे पुछ डाल दिया। तरक्की, मगरबी तालीम, ये तमाम चीजें हासिल करो, तरक्की उसमें है। याद रखिए, इस्लाम ने जदीद उलूम से कभी मना नहीं किया। जदीद तालीम आप हासिल करें, साइंस और टेक्नोलॉजी में आप आगे बढ़े, तरक्की करें, जबानें सीखें, लेकिन मुसलमान बन कर रहे उनका असर कबूल ना करें। इसलिए अंग्रेजी पढ़ें कि अंग्रेजों को मुसलमान कर दें, तो पढ़ना भी ये नेक काम हो जाएगा, सब आपका काम हो जाएगा। इसलिए नहीं कि दूसरों पर रौब झाड़ने लगे, समझे? तो ये जितने उलूम हैं सिर्फ इसलिए कि दीन इस्लाम की तबलीग हो, तरवीज हो, इशात हो, इस वजह से। हमारी कैफियत क्या, हम चंद अल्फाज पढ़ जाएं तो हम समझते, हम अपने दीन पर खुद एतराज करने लगते, दीन में ये है, दीन में ये, देखो वहां ये हो रहा, यहां ये हो रहा है, वहां ये हो रहा, यहां वहां को छोड़ो, इस्लाम की सही तालीम को देखो क्या है। हजरत बायजीद बस्तामी जलील कदर वली गुजरे, उनके बराबर एक यहूदी रहता था। किसी मुसलमान ने कहा यहूदी से कि मुसलमान हो जाओ, इस्लाम कबूल कर लो, तो वो कहता है कौन सा इस्लाम? कहने कौन सा क्या मतलब है, क्या बहुत सारे इस्लाम है, एक ही तो इस्लाम है। कहा नहीं, मेरी नजर में दो इस्लाम, दो। दो कौन से? कहा एक वो इस्लाम जिस पर तू अमल कर रहा, और एक वो इस्लाम जिस पर बायजीद बस्तामी अमल कर रहा। अगर उस इस्लाम की बात करता है जिस पे तू अमल कर रहा है, तो ऐसे इस्लाम को मैं दूर से ही सलाम करता हूं, मुझे नहीं चाहिए। और हाँ, अगर उस इस्लाम की बात करता है जिस पे हजरत बायजीद बस्तामी अमल कर रहे हैं, मैं आज ही मुसलमान होने के लिए तैयार हूं। तो मुसलमानों के किरदार को देखकर इस्लाम पर मत एतराज करो। इस्लाम की तालीमात ये नहीं है। इस्लाम की तालीमात तो बहुत बुलंद, अगर सच्चे और पक्के मुसलमान बन जाते तो आज ये लोग आपको देखकर ही मुसलमान हो जाते। कुरून उला के मुसलमान इस्लाम दिखाते थे, हम इस्लाम बताते हैं। दिखाने में और बताने में फर्क है। हम बताते हैं इस्लाम ये कहता है, इस्लाम ये कहता है, इस्लाम ये कहता। इस्लाम कहता है झूठ ना बोलो, हम खुद झूठ बोल रहे हैं। इस्लाम कहता है धोखा ना दो, खुद धोखा दे रहे हैं। इस्लाम कहता है चोरी ना करो, खुद चोरी कर रहे हैं, डकैती कर रहे हैं। इस्लाम कहता है बेगुनाह को मत कत्ल करो, खुद मुसलमानों को कत्ल कर रहे हैं। इस्लाम बता रहे हैं, अमल नहीं कर रहे। और वो सहाबा इस्लाम दिखाते थे, वो चलते थे तो इस्लाम चलता हुआ नजर आता, वो बोलते थे तो इस्लाम बोलता हुआ नजर आता। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का एक सहाबी किसी एक गांव में पहुंच जाए, पूरा गांव मुसलमान। एक शहर में पहुंच जाए, पूरा शहर मुसलमान। इसलिए कि इस्लाम बताते नहीं थे, अपने अमल से इस्लाम दिखाते थे। उनको देखकर लोग मुसलमान हो जाते थे। जब इसका ये हाल है तो फिर नबी की क्या शान है? जब गुलाम की ये कैफियत है तो आका का क्या मकाम है? फर्क ये था। याद रखिए, इस्लाम की तालीमात हमेशा के लिए है, एक दो दिन के लिए नहीं। अब जरा सा हम इसमें तकाबुल करें, दीन इस्लाम में और यहूदियत और ईसाइयत, बुद्ध मजहब, हिंदू, जितने भी मजाहिब हैं आप इनको देखें, हमारे इस्लाम की तालीमात हमेशा के लिए, उसमें कोई वक्त नहीं है कि इतने दिन के लिए या इतने घंटे के लिए। अब उसकी चंद मिसालें मैं आपके सामने पेश करूं ताकि बात आपके जहन में बैठ जाए। सबसे पहली चीज ले लीजिए सलाम। जब हम मिलते हैं ना, एक दूसरे को सलाम करते हैं। सरकार ने फरमाया कसरत के साथ एक दूसरे को सलाम करो, एक दूसरे को अस्सलामु अलैकुम व रहमतुल्लाह व बरकात। सलाम करना सुन्नत और जवाब देना वाजिब। नहीं दोगे तो गुनाहगार, जवाब दो। जब उसने तुम पर सलामती भेजी है तो तुम भी सलामती भेजो। और अगर कोई नेक है और उसके मुंह से निकल गया कि तुम पर सलामती हो, एक दूसरे पर सलामती, तो कितनी सलामती हो जाएगी, कितनी रहमत हो जाएगी। इसी पर मुझे एक वाकया याद आ गया, हालांकि इसका ताल्लुक इससे नहीं, लेकिन एक वाकया जिससे ईमान ताजा हो जाए। नबी पाक अलैहिस्सलाम अपने एक सहाबी के घर गए और दरवाजे पर आहिस्ता आहिस्ता दस्तक दी, फरमाया अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह। सहाबी अंदर मौजूद, उन्होंने सुना, सरकार की आवाज को सुना, लेकिन दरवाजा नहीं खुला। कुछ देर इंतजार किया, फिर दोबारा अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह, आहिस्ता आहिस्ता दस्त। उन्होंने सुना, दिली दिल में जवाब दिया, लेकिन दरवाजा नहीं। अजीब बात, सरकार तशरीफ फरमाया दरवाजा नहीं खोला। तीसरी मर्तबा फिर अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह। और हुजूर का इरशाद यही है हदीस शरीफ के, कहीं जाओ तो तीन मर्तबा दस्तक दो, खुल जाए तो ठीक है, वरना वापस आ। हम तो बजा बजा के दरवाजा तोड़ दें, ये खोल क्यों नहीं रहा, अंदर सो रहा है क्या, क्या कर रहा है, बैल बजा बजा के उसका दिमाग खराब कर। तो अब सहाबी को ये पता था कि सरकार तीन मर्तबा खाली करेंगे फिर चले जाएंगे वापस। तो जैसे ही तीसरी मर्तबा हुआ, फौरन दरवाजा खोल दिया, आइए सरकार तशरीफ। तो हुजूर ने फरमाया पहली मर्तबा क्यों नहीं खोला, सरकार को तो रोशन है सर कि ये सुन रहा है मेरी आवाज, पहली मर्तबा क्यों नहीं खोला। अब सुनो आशिक रसूल का जवाब, कैसी मोहब्बत करने वाले थे और कैसी उनकी अदाई थी। अर्ज करते हैं या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फिदा का उम्मी वाब, हुजूर मेरे माँ बाप कुर्बान, मैंने पहली मर्तबा सुन लिया था, मेरे जिस्म के रुए रुए ने जवाब दिया था, लेकिन मैंने दरवाजा नहीं खोला। मैं इसलिए कि मैं जानता था कि आप तीन मर्तबा जरूर कहेंगे, और मैं चाहता था کہ تین مرتبہ زبان رسالت سے نکل جائے اے گھر والوں تم پر سلامتی ہو تو ہمارے لیے تو پھر سلامتی سلامتی. اگر میں پہلی مرتبہ کھول دیتا تو آپ کی زبان سے صرف ایک ہی مرتبہ نکلتا, السلام علیکم یا آل البیت, یا السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اب زبان رسالت سے تین مرتبہ ہم پر ہمارے گھر والوں پر سلامتی اور رحمت ہو گئی, خدا کی قسم اب تو رحمت ہی رحمت. ایسے بھی عاشق موجود ہیں حضور علیہ الصلوۃ والسلام کے محبت کرنے والے. تو سلام سب سے پہلی چیز, اول سلام بعد الکلام, صحیح ہے نا, ہم پہلے بات شروع کر دیتے ہیں بعد میں کلام کر. حضور نے فرمایا کثرت سے ایک دوسرے کو سلام کرو, ایک دوسرے پر سلامتی بھیجو. کیوں؟ اگر کوئی نیک ہے اس کے منہ سے نکل گیا تو تمہارے لیے سلامتی ہو گئی, اور اگر وہ سات نیک ہے تو دونوں کی دعا قبول ہو گئی, دونوں پہ سلامتی ہو. ہمارا سلام کیا ہے؟ السلام علیکم ورحمۃ اللہ وبرکاتہ, ٹھیک ہے نا, ہمارا سلام ایک ہی سلام ہے نا. ان کا کیا ہے؟ صبح کا سلام الگ ہے, دوپہر کا الگ ہے, شام کا الگ ہے, رات کا الگ ہے. گڈ مارننگ صبح, صبح کا سلام یہ, گڈ ایوننگ دوپہر, گڈ نائٹ رات, گڈ مارننگ صبح اچھی, گڈ ایوننگ شام اچھی, اور گڈ نائٹ رات اچھی. اب صبح کے وقت گڈ نائٹ نہیں کہہ سکتے, وہ کہیں گے ابھی نائٹ آئی نہیں, آپ نے کہاں سے گڈ نائٹ کہہ دی, اب تو گڈ مارننگ کہیں, صبح کا وقت ہے صبح. اور رات کے وقت گڈ مارننگ نہیں کہہ سکتے, کہتے رات ہے گی تو صبح بھی کہاں ہے. اور مطلب کیا ہے؟ صبح اچھی, گڈ نائٹ کا مطلب رات اچھی. اب ذرا سا تصور کرو کسی کے گھر میں انتقال ہو گیا, ٹھیک ہے نا, ایک مثال دے رہا ہوں, صبح کے وقت ہو گیا اور دوست پہنچ گئے وہاں جا کے, کہہ رہے ہیں گڈ مارننگ, مارے گا پکڑ کے, ابھی میری صبح اچھی ہوئی میری تو صبح ہی خراب ہو گئی, فلاں عزیز کا انتقال ہو گیا, فلاں رشتے دار کا انتقال ہو گیا, یا کوئی حادثہ ہو جائے, خدا نہ خواستہ آگ لگ جائے, کوئی بھی حادثہ ہو جائے, آدمی پریشان ہوتا ہے نا غصے میں, میرے اوپر یہ مصیبت آ گئی, یہ پریشانی آ گئی. اب اس پریشانی میں جا کر کہہ دو گڈ نائٹ, رات اچھی تمہاری, وہ پکڑ کے مارے گا, یہ رات اچھی ہوئی ہے میری, میری تو رات ہی خراب ہو گئی یا میری صبح خراب ہو گئی. ہر وقت کا الگ سلام, اور وہ سلام دوسرے وقت آپ استعمال نہیں کر سکتے, صبح کا الگ, دوپہر کا الگ, شام کا الگ, رات کا الگ, الگ الگ. لیکن اسلام نے ایک سلام دے دیا, السلام علیکم ورحمۃ اللہ وبرکاتہ, صبح ہو, دوپہر ہو, رات ہو, شادی ہو, موت ہو, غم ہو, خوشی ہو, ہر وقت میں ایک ہی سلام, کوئی پریشانی کی بات ہی نہیں, فار ایور, ہمیشہ کے لیے اسلام کی تعلیمات. جس وقت جاؤ, جب ملو, فوراً کہہ دو السلام علیکم ورحمۃ اللہ, اسلام کی تعلیمات ہمیشہ کے لیے, ٹائم مخصوص نہیں کیا, دن مخصوص نہیں کیا, ہمیشہ کے لیے, صبح دوپہر رات شام, کسی وقت کسی لمحے کسی مہینے اور کسی دن اور کسی کو بھی یہی سلام کر. بڑا ہے تو اس کے لیے یہی سلام ہے, چھوٹا ہے تو اس کے لیے یہی سلام ہے, ہم عمر ہے تو اس کے لیے یہی سلام ہے, سب کے لیے ایک ہی سلام, بڑے چھوٹے کو کریں, چھوٹے بڑے کو کر, ایک ہی سلام دیتے. اس کے بعد دوسری چیز, انہوں نے کچھ دن مخصوص کر لیے, مثلا ان کے دن ایک مدر ڈے, ماں کے لیے ایک دن, اس میں کیا کرتے ہیں, ماں کو تحفے دے رہے, یا فادر ڈے, باپ کے لیے ایک دن, اس کو تحفے دے رہے ہیں, باپ سے پیار و محبت کی باتیں کر رہے ہیں. ماں نے 9 مہینے اپنے پیٹ میں رکھا, اپنے خون پلا کر تمہیں زندہ رکھا, اور اس کے بعد اپنے دودھ سے تمہاری پرورش کی, اتنی تکالیف پریشانی سب اٹھائی, اس ماں کے لیے صرف ایک دن بس, اور کچھ نہیں. پیرنٹس ڈے, والدین کے لیے ایک دن, پورے سال میں ایک دن, اور اس میں کیا کر رہے ہیں, تحفے دے رہے ہیں, اپنے باپ کو اپنی ماں کو تحفے دے رہے ہیں, اس کے بعد کیا پلٹ کے پوچھے ہی نہیں, لیکن ایک دن مخصوص کر لیا. اور اسلام کی تعلیمات دیکھو, اسلام کہتا ہے صبح کے وقت محبت کے ساتھ والدین کے چہرے کو دیکھو تو ایک حج کا ثواب لے لو. صحابی نے پوچھا یا رسول اللہ بار بار دیکھیں, کہا بار بار ملے گا, جتنے مرتبہ دیکھو اتنے حج کا ثواب لے لو. یہ اسلام کی تعلیم ہے, اسلام نے ایک دن مقرر نہیں کیا ہے, پوری زندگی یہی ہے, جب تک دیکھتے رہو گے حج کے ثواب لیتے. یہ اسلام کی تعلیمات ہیں، یہ اسلام کے اصول ہیں، ہمیشہ کے لیے کوئی ایک دن، ایک لمحہ، ایک مہینہ، ایک سال کوئی محسوس نہیں کیا. جب بھی والدین کو دیکھو محبت کے ساتھ ایک حج کا ثواب لے. پھر ایک دن انہوں نے رکھا ویلنٹائن ڈے، بڑی اس کی تشہیر ہو رہی، ہمارے مسلمان بھی لگے ہوئے کیا کر رہے ہیں، ایک دوسرے کو تحفے دے رہے ہیں، پیغامات دے رہے ہیں محبت کے ساتھ ایک دوسرے کو، کوئی کارڈ، کوئی کچھ، کوئی تحفے، کچھ دے رہے ایک دوسرے، صرف ایک دن ویلنٹائن ڈے، ایک دن. تو پورے سال کیا نفرت ہے، ایک ہی دن محبت، بس صرف ایک دن محبت کے لیے. اسلام کی تعلیم دیکھو، اسلام کہتا ہے جب دو مسلمان آپس میں ملتے ہیں اور دونوں کے دلوں میں ایک دوسرے کے لیے نفرت نہیں ہے، محبت کے ساتھ ملتے ہیں، ان کے جدا ہونے سے پہلے ان کے گناہ معاف ہو جاتے ہیں. صرف محبت کے ساتھ ملو، اپنے دل سے نفرت کو، عداوت کو نکال دو، اپنے مسلمان بھائی کے لیے محبت رکھو تو دیکھو جدا ہونے سے پہلے ہی گناہ معاف ہو. اسلام تو کہتا ہے ہمیشہ محبت سے ملو، ہمیشہ خندہ پیشانی سے ملو، اور ایک دوسرے کے عیوب تلاش کرنے کے بجائے ایک دوسرے کے عیبوں کو ڈھانپ لو، اس لیے کہ کوئی بے عیب نہیں ہے سوائے اللہ اور اس کے رسول کی ذات. اگر آج تم لوگوں کے عیبوں کو ڈھانپو گے، اللہ رب العالمین تمہارے عیوب کو ڈھانپ لے گا. ہم تو تشہیر کرتے ہیں، پھیلاتے ہیں، فلاں نے یہ کیا ہے، اس نے یہ کیا ہے، اس نے یہ کیا ہے. آج اگر تم چھپا لو گے، خالق کائنات تمہارے عیبوں کو چھپا لے گا. مسلمان بھائیوں کے عیوب کو چھپاؤ، ان سے محبت کرو، اور ان کے ساتھ حسن ظن رکھو. حسن ظن رکھو کیا مطلب؟ نیک خیال. حسن ظن کا مطلب کیا ہے؟ نیک خیال. بدگمانی سب سے بڑی فتنہ پیدا کرنے والی چیز ہے. آپ دیکھ لیں، کسی شخص سے آپ کی بدگمانی پیدا ہو گئی، یہ شخص میرا دشمن ہے. اب اگر وہ کچھ بھی کر رہا ہے تو بس ذہن میں خیال، اچھا میری، میں بیمار ہوا تو شاید اس نے کچھ کیا ہو، مجھے بخار ہو گیا اس نے کچھ کیا ہو، میرے ساتھ یہ حادثہ ہوا فلاں نے کچھ کیا ہو، بدگمانی ہے نا. اب بڑھتے 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 وہ پھر گناہ بن جاتا. اس لیے قرآن نے کہا ان بعض الظن اسم، بعض گمان گناہ ہوتے ہیں، بعض گمان گناہ ہوتے ہیں. اس لیے جب کسی مسلمان کو دیکھو اچھا گمان رکھو. ایک صاحبہ ہمارے پاس آئیں، عورتوں میں زیادہ بدگمانی الا ماشاء اللہ، وہ فلاں جو تھی وہ مجھے دیکھ کے اس کے ہونٹ ہلنے لگے فوراً، اس نے کچھ پڑھنا شروع کر دیا، کچھ پڑھ رہی تھی. میں نے کہا اچھا، ہو سکتا ہے سورہ فاتحہ پڑھ رہی، یہ بھی تو ہو سکتا ہے. تم یہ سوچ لو کہ یہ سورہ فاتحہ پڑھ رہی، کوئی وظیفہ پڑھ گئی. نہیں حضرت، آپ کو نہیں پتا، وہ میرے لیے کچھ پڑھ رہی تھی. کہ تمہیں پتا ہے، تم نے اس کا دل چیر کے دیکھا ہے، اس کے دل میں کیا ہے، وہ کیا پڑھ رہی ہے، بدگمانی. اگر یہی چیز ہم اس کو اچھا گمان کر لے وہی نیکی ہو جائے، اور غلط طرف لے جاؤ تو وہی گناہ ہو جائے. ان بعض الظن اسم، قرآن نے کہا بعض گمان گناہ ہوتے ہیں کہ انسان خالی دیکھ کر اپنی رائے قائم کر لے، پتہ یہ چلتا ہے کہ وہ گناہ کی طرف چلے. 2006 میں رمضان المبارک کے مہینے میں عمرے کے لیے میں گیا، تو بالکل ایسا ہی واقعہ ہوا. میں نے شاید پہلے بھی ایک مرتبہ آپ کو سنایا تھا، افطار کا وقت قریب تھا، بس میں ہم سفر کر رہے تھے، مدینہ منورہ جا رہے تھے. راستے میں منزل آئی، منزل کہتے ہیں جہاں ہوٹل وغیرہ ہوتے ہیں، اب ویسے تو کوئی ہوٹلوں پر آتا نہیں، تو ہوٹل والے جو ہیں بس والوں سے کانٹیکٹ رکھتے ہیں تاکہ تم جاتے میں ہمارے ہوٹل پہ بس روک دینا. اب ظاہر ہے بس رکے گی، ایک بس میں 44 مسافر ہیں، 44 آدمی کھانا کھائیں گے، خرید و فروخت کریں گے، چائے پئیں گے، سب کتنی اس کی آمدنی ہو جائے گی. اس نے روک دیا، ہم نے اس سے کہا بھائی ابھی تو ایک گھنٹہ باقی ہے، ابھی سے تم نے کیوں روک دیا، ایک گھنٹے میں تو ہم اور آگے چلے جاتے، کافی سفر کر لیتے، اور ہو سکتا ہے کہ افطار سے پہلے مدینہ طیبہ پہنچ جاتے. اس نے کہا نہیں بس ہم نے روک دیا، بھائی یہیں پر ہی اتر جاؤ. سب اتر گئے، خیر اب ٹائم گزارنا تھا، بیٹھ گئے. ایک صاحب جو اپنی بیوی کے ساتھ سفر کر رہے تھے، بس میں سوار تھے، وہ بھی عمرے کے لیے آئے تھے. تو جس جگہ ہم بیٹھے تھے ہوٹل میں، वहां से काफी दूर एक फ्रूट वाला खड़ा था, जैसे रेडी लेकर खड़े होते ना गाड़ी, उसके चारों तरफ फ्रूट बहुत सारे रखे। वो उठे और सीधे वहां चले गए, दोनों मियां बीवी चले गए। हम लोग बैठे बातें करते रहे कि अब टाइम इतना रह गया, अब इतना रह गया। थोड़ी देर में देखा तो दोनों हाथों में थैले उनके, जिसमें फ्रूट भरे हुए, केला, किन्नू, सेब, जो जो भी चीजें थी सब भरी हुई, दोनों उठा के ला रहे। और इतनी चीजें कि वो उठाया नहीं जा रहा, बड़ी मुश्किल से उठा के। तो एक साहब ने देखते ही कहा कि देखो कितनी हविस है, दो मियां बीवी इतनी चीजें लेके आ रहे हैं, बताओ कितना खाएंगे ये क्या है? बदगुमानी, ये बदगुमानी। देखते ही राय कायम कर दी, दो मियां बीवी कितनी चीजें खाएंगे, उठाया नहीं जा रहा, इतने फ्रूट खरीद के ले आए। और हुआ क्या, वो चलते चलते जब करीब आए, उसने क्या किया, वो थैले एक तरफ रखे, सबसे पहले केले की थैली उठाई और जितने बस के मुसाफिर थे हर एक के सामने एक एक केला रखता हुआ चले। फिर किन्नू की उठाई, हर एक के सामने एक एक किन्नू रखता हुआ चले। फिर सेब की उठाई, हर एक के सामने एक एक सेब रखता हुआ चले। जितने फल लेकर आया था अपने लिए नहीं, वो पूरी बस को इफ्तार करा रहा। फर्क हो गया ना, इधर बदगुमानी और उधर ये गुनाह हो गया। और उसने जन रखते तो वही ख्याल जो था नेक हो जाता। सिर्फ देखकर राय कायम करना ये गलत है। मोमिन के लिए हुस्ने जन रखो, हो सकता है कि नेक काम कर रहा, यानी बिल्कुल अपोजिट हो गया। वो तो कहता है कितना खाएगा और उसने कितना सवाब कमा लिया। एक आदमी का रोजा इफ्तार कराना कितना सवाब है, और जिसने 44 आदमियों का रोजा इफ्तार कराया उसको कितना सवाब मिला, और कितने पैसे उसने खर्च किए पूरी बस के इफ्तार करा। कहने का मकसद यह है कि हमें एक दूसरे के साथ हुस्ने जन रखना चाहिए। अगर हम सिर्फ हुस्ने जन रख लें, कितनी लड़ाइयां खत्म हो जाएं। खास तौर पे औरतें अगर हुस्ने जन रख लें तो सारी लड़ाइयां खत्म हो जाए। वो कहते इसने मुझे ये कहा, वो कहते इसने कहा ये, मुझे देख के पढ़ रही थी, ये मेरे ऊपर कर, ये सारी चीजें, ये सब शैतानी ख्याल। तो हमें ये चाहिए कि हम हुस्ने जन रखें आपस में एक दूसरे के साथ। तो बात यहां से चली कि इस्लाम की तालीमात हमेशा के लिए हैं, हमेशा के लिए। जबकि उनकी आप जब भी देखें, उन्होंने कोई दिन मखसूस किया, कोई साल मखसूस किया, कोई महीना मखसूस किया, इस्लाम ने कोई मखसूस नहीं किया, हमेशा के लिए। मोहब्बत करो हमेशा एक दूसरे के साथ, मोहब्बत करो, सलाम करो जब भी मिलो एक दूसरे को सलाम करो, बुग्ज अदावत नफरत को अपने दिलों से दूर कर लो। अब इस्लाम की कहता है वालदैन बूढ़े हो जाएं तो उनकी खिदमत करो, उनके लिए दुआ करो। मौला जब मैं कमसिन था इन्होंने मुझ पर रहम किया और मेरी परवरिश की, अब ये बुढ़ापे की मंजिल को पहुंच चुके हैं, तू इन पर रहम फरमा दे और इनकी मगफिरत फरमा दे, तुम उनके लिए दुआ करो। और वो क्या करते हैं, ओल्ड हाउस में डाल देते हैं, ओल्ड हाउस में, बूढ़ा हो गया ओल्ड हाउस में डाल दिया। अब वहां क्या है, लोग कहते हैं वहां तो हर चीज मौजूद है, वहां टीवी मौजूद है, वहां फ्रिज मौजूद है, वहां तफरी की हर चीज मौजूद है, खाना उनको दिया जा रहा है, सारी चीजें मिल रही, सब कुछ है, लेकिन एक सबसे बड़ी चीज तन्हाई जो है, ये एक ऐसी चीज है जिसने सब चीजों को खत्म कर दिया। तन्हाई, बिल्कुल ताने तन्हा रहना। अगर पानी की जरूरत है तो कोई मुंह में पानी डालने वाला नहीं, सबको एक तरफ। और अक्सर ऐसा होता है कि जब मर जाते हैं, लाश सड़ती है, बदबू फैलती है, तब जाके वो आके पुलिस वाले उठाकर ले जाते हैं। ये हाल होता है इनके, इनकी मौत बड़ी बुरी होती। लेकिन इस्लाम ये कहता है कि जब बुढ़ापे की मंजिल को वालदैन पहुंच जाएं तो तुम उनको उफ तक ना कहो, उफिम वला तनहरहुमा वकुल्लहुमा कौलन करीमा। आज हम वालदैन के सामने खड़े होते हैं, उनसे जबान चलाते हैं, उनकी हुक्मजूली करते हैं, उनकी नाफरमानी करते हैं, और अल्लाह के गजब से नहीं डरते कि वो अल्लाह रब्बुल आलमीन देख रहा है, कहीं इसकी सजा ऐसी ना मिल जाए कि दुनिया भी खराब हो जाए और आखिरत भी खराब हो जाए। तो इस बात को अपने पेशे नजर रखिए कि अगर वालदैन जिंदा हैं उनकी खिदमत करें, उनसे आहिस्तगी के साथ बोलें, उनकी इताहत करें, फर्माबरदारी करें, उनकी खिदमत करें और उनके लिए दुआ करें, मौला इन्होंने मुझ पर रहम किया था जब मैं कमसिन था, आज ये इस मंजिल को पहुंच चुके, मौला तू इन पर रहम कर। वक्फिज लहुमा जना हज़ुल मिनर रहमती वक़ुर रब्बी अरहुमा कमा रब्बयानी सगीरा। जिस तरह इन्होंने मुझ पर रहम किया, मौला तू उस पर रहम कर। तो इस्लाम की जितनी तालीमात हैं, अब वहां लोग ये कहते हैं कि देखो यहां पर सोशल सिक्योरिटी, आदमी बेरोजगार है उसको गवर्नमेंट की तरफ से वजीफा मिल रहा, क्या ना हमारे पाकिस्तान में तो है, यहां पे तो देखो कोई बेरोजगार है उसको मिल रहा है, किसी को पाउंड मिल रहा है, किसी को यूरो मिल रहा है, किसी को डॉलर मिल रहा है, ये जो भी बेरोजगार है उसको नौकरी भी दे रहे हैं, पैसा भी दे रहे हैं। मैंने कहा इनका नहीं है, ये हमारा है। फारूक आजम ने बैतुल माल से गरीब मुसलमानों का वजीफा जारी किया था, जो बच्चा पैदा होता था उसका भी खर्चा बैतुल माल से दिया जाता था। ये मुसलमानों की चीज है जो उन्होंने ले ली और हमने छोड़ दी। अगर कुछ अच्छाइयां नजर आ रही हैं तो वो दीन इस्लाम की हैं। तो हमने बुरी चीजें ले ली और अच्छी चीजें छोड़ दी और उन्होंने हमारी अच्छी चीजों को ले लिया। नबी पाक अलैहिस्सलातु वस्सलाम की अहादीस जितना हम पढ़ते हैं उससे ज्यादा वो पढ़ते हैं, और वो जानते हैं कि जो इनके नबी की जबान से निकल गया है वो हक है और वो ही सच, वो होकर रहेगा। अगर हुजूर अलैहिस्सलातु वस्सलाम की एक हदीस पर अमल हो जाए तो दुनिया में अमन कायम हो जाए। सरकार ने क्या फरमाया, तुम्हारे लिए बेहतर यह है कि तुम्हारा पड़ोसी तुम्हारे शर से महफूज रहे, तुम्हारा पड़ोसी तुम्हारे शर से महफूज रहे तब तुम मोमिन हो। अब इतनी सी बात है लेकिन इस पर अगर गौर करें, सिर्फ इस हदीस पर अमल हो जाए पूरी दुनिया में अमन हो जाए। कैसे, आप एक घर में रह रहे हैं, आपने सोचा सरकार ने फरमाया तुम्हारे शर से तुम्हारा पड़ोसी महफूज रहे, आइंदा मैं अपने पड़ोसी को नहीं सताऊंगा, मैं उसके साथ उसने सलूक करूंगा। दो घरों में मोहब्बत हो गई, आपके पड़ोसी ने सोच लिया मैं अपने पड़ोसी को नहीं सताऊंगा, उसने सोच लिया मैं अपने पड़ोसी को नहीं सताऊंगा, पूरे मोहल्ले में अमन हुआ या नहीं हुआ? अमन हो गया। फिर एक मोहल्ला दूसरे मोहल्ले का पड़ोसी, एक इलाका दूसरे इलाके का पड़ोसी, अब इलाके वालों ने तय कर लिया हमारे आका का इरशाद है हमारा पड़ोसी हमारे शर से महफूज रहे, हम अपने बराबर वाले इलाके वालों को नहीं तंग करेंगे, दो इलाकों में अमन हुआ या नहीं? इसी तरह पूरे शहर में अमन हो गया, अब एक शहर दूसरे शहर का पड़ोसी, एक शहर दूसरे शहर का पड़ोसी, एक शहर वालों ने तय कर लिया कि हम अपने पड़ोसी को नहीं तंग करेंगे, दो शहरों में अमन हो गया। और अगर सारे शहर वालों ने तय कर लिया तो पूरे मुल्क में अमन हुआ या नहीं? अमन हो गया। अब एक मुल्क में अमन हुआ तो एक मुल्क दूसरे मुल्क का पड़ोसी है या नहीं? एक मुल्क दूसरे मुल्क का पड़ोसी है, अब वो तय कर ले मैं अपने पड़ोसी मुल्क को नहीं तंग करूंगा। इसी तरह होते होते एक हदीस पर अमल हुआ पूरी दुनिया में अमन हो गए। ये है हुजूर अलैहिस्सलातु वस्सलाम की अहादीस और हुजूर अलैहिस्सलातु वस्सलाम की जबान मुबारक से निकले वो मुकद्दस अल्फाज कि अगर उस पर अमल हो जाए तो दुनिया में भी अमन हो जाए, दुनिया में भी कामयाबी हो जाए और आखिरत में भी कामयाबी हो। तो अर्ज ये कर रहा था कि हमें चाहिए कि हम दीन इस्लाम पर पूरी तरह अमल करें, अग्यार से मुतासिर ना हो, दीन इस्लाम की तालीमात को तर्क ना करें। जदीद तालीम आप जरूर हासिल करें मगर मुसलमान बनकर हासिल करें। इंजीनियर बने तो मुसलमान इंजीनियर बने, डॉक्टर बने तो मुसलमान डॉक्टर बने, साइंटिस्ट बने तो मुसलमान साइंटिस्ट बने। ऐसा ना हो कि पढ़कर अपने ही दीन पर खुद एतराज करना शुरू कर, दीन के जब मामला आए और दीन की तालीमात आए तो अपना सर तस्लीम खम कर दें कि अगर दीन ने कहा है तो पूरी दुनिया एक तरफ है और हुजूर अलैहिस्सलातु वस्सलाम का इरशाद एक तरफ, अगर कुरान ने कहा है तो पूरी कायनात एक तरफ है और कुरान का हुक्म एक तरफ। इस तरह अगर हम करेंगे तो इंशाअल्लाह ताला दीन इस्लाम पर अमल करेंगे। सबसे सच्चा और पक्का दीन इस्लाम है, इन्नद्दीना इंदल्लाहिल इस्लाम, अल्लाह के नजदीक पसंदीदा दीन इस्लाम। तो जब उसने पसंद करके हमें दे दिया तो تو اب ہمیں چاہیے کہ ہم پوری طرح اس کی تعلیمات پر عمل کریں، خود بھی عمل کریں، اپنے اہل و عیال سے، اپنے اہل خانہ سے، اہل محلہ سے، جہاں جہاں تک ہماری دسترس ہے ہم کر سکتے ہیں اس کی تعلیمات کو پھیلائیے. انشاءاللہ تعالی اس دنیا میں بھی امن سے رہیں گے اور آخرت میں بھی امن سے رہیں گے. آئیے دعا کریں. اللہ رب العالمین ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما، یا اللہ جو بیمار ہیں انہیں شفا کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہے ان کی پریشانیوں کو دور کر دے، جو قرض دار ہیں انہیں بارے قرضے سے دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کے اولاد کو ان کا فرما بردار بنا. اے الہ العالمین یہ تمام حضرات اور خواتین جنہوں نے جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے یہاں حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں، عمل میں، عمر میں برکت عطا فرما، ان سب کے روزگار میں ترقی عطا فرما، ان سب کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلى آل سیدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.